أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سبح لله ما في السماوات وما في الأرض وهو العزيز الحكيم. اللہ کی تصدیق کرتی ہے ہر وہ چیز جو آسمانوں میں ہے یا زمین میں. اور عزیز الحکیم اور وہ زبردست ہے اور حکیم. یہ سورہ صف کی آیات اور اس کی مختصر تنظیم بس یہ آگے اصل مضمون شروع ہوتا ہے. یہ تمہید ہے کہ اللہ کی تصدیق کرتی ہے ہر وہ چیز جو آسمان اور زمین میں ہے, یعنی آسمان اور زمین کی تمام چیزیں. پوری کائنات اس بات کا اظہار اور اعلان کر رہی ہے کہ اللہ تعالیٰ تمام نقائص اور عیوب اور کمزوریوں سے پاک ہے. کوئی عیب اس کے اندر نہیں ہے, کوئی کمزوری اس کے اندر نہیں ہے, کوئی خطا اس سے کبھی سرزد نہیں ہوتی. منزہ ہے تمام مقاصد سے. وہ العزیز الحکیم اور وہ زبردست ہے اور حکیم. عزیز ہے یعنی اتنا زبردست ہے کہ کوئی چیز اس کے احکام کے مثال میں مانی نہیں. جو حکم وہ دے وہ نافذ ہو کر رہتا ہے, کوئی طاقت مزاحم نہیں ہے اس کی کسی حکم کے نام. اور اس کے ساتھ وہ حکیم ہے, یعنی جو کچھ حکم کرتا ہے, جو کچھ فیصلہ کرتا ہے وہ حکمت کے مطابق کرتا ہے. اس کی فرما رائی میں نادانی نہیں ہے بلکہ سراسر حکمت پر مبنی ہے ہر وہ کام جو کرتا ہے. اکثر آپ دیکھیں گے قرآن مجید میں عزیز کے ساتھ اللہ تعالیٰ کی صفت حکیم یا علیم آتی ہے. اور یہ ذہن نشین کرنے کے لیے ہے کہ کسی شخص کا طاقتور ہونا اور زبردست ہونا کہ اس کے احکام نافذ ہو کر رہے ہیں, اگر نادانی کے ساتھ ہو, بے علمی کے ساتھ ہو یا بے وقوفی کے ساتھ ہو تو اس سے زیادہ خطرناک کوئی چیز دنیا میں. لیکن جو ہستی اتنی زبردست ہے کہ اس کے احکام لاجمن نافذ ہو کر رہتے ہیں اور دنیا کی کوئی طاقت اس میں ظاہر نہیں ہے اور دنیا کی ہر چیز کے لیے کوئی چارہ اس کے سوا نہیں ہے کہ اس کے حکم کے آگے سر جھکا دے, کوئی مفر نہیں ہے کسی کے لیے, وہ ساتھ ساتھ حکیم ہے. اپنی اس طاقت کو وہ حکمت کے ساتھ استعمال کر رہا ہے, نادانی کے ساتھ. اور وہ علیم ہے, جو کچھ کرتا ہے علم کی بنا پر کرتا ہے, جہالت کی بنا پر ہے. اب اس کے بعد اصل مضمون شروع ہوتا ہے اور اس میں جو اس پوری صورت میں جو بات بے نشین کرائی گئی ہے وہ یہ ہے کہ اہل ایمان کو نفاق سے پاک ہونا چاہیے اور اہل ایمان کو جس چیز پر وہ ایمان لانے کا دعویٰ کرتے ہیں, جس چیز پر ایمان لانے کا اعلان کرتے ہیں, اس کے معاملے میں مخلص ہونا چاہیے. اس سے بڑی بدتر صفت انسان کی اور کوئی نہیں ہو سکتی کہ وہ کسی چیز کو ماننے کا دعویٰ کرے اور پھر اس کے معاملے میں مخلص ہو. اس سے بدل جائے بہتر ہے کہ آدمی انکار کرتے ماننے, لیکن ماننا اور پھر خلوص کے ساتھ نہ ماننا یہ بہت بڑا ہے. فرمایا یا ایھا الذین آمنوا لم تقولون ما لا تفعلون کبر مقتا عند اللہ ان تقولوا ما لا تفعلون. اے ایمان لانے والوں, جو وہ باتیں کہتے ہو جو تم کرتے ہو, کبر مقتا عند اللہ ان تقولوا ما لا تفعلون, اللہ کے نزدیک بہت سخت قابل غضب چیز ہے, اللہ کی سخت ناراضی کا موجب ہے یہ ہے کہ تم وہ باتیں کہو جو تم کرتے ہیں. یعنی ایک آدمی کا ये दावा करना कि मैं अल्लाह के सिवा किसी और को अपना महबूब और अपना खुदा नहीं मानता, और उसके बाद अपने नफ्स को खुदा बनाना, अपनी सोसाइटी को खुदा बनाना, बिरादरी को खुदा बनाना, हुकूमत को खुदा बनाना, मालदारों को खुदा बनाना, पीरों और पेशवाओं को और लीडरों को अपने पे खुदा बनाना, ये सब का सब बिल्कुल उसके बिल्कुल पास। अगर एक आदमी ने दावा किया है कि मैं अल्लाह को अपना इलाह और महबूब मानता हूं, तो उसके बाद दुनिया में किसी की भी बंदगी नहीं करनी चाहिए, पाप अपना नफ्स हो या अपना खानदान या बिरादरी या वतन कोई चीज, फिर सिर्फ एक ही बंदगी का मतलब है। इसी तरह किसी आदमी का रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को यह कहना कि मैं आपको खुदा का रसूल मानता हूं, दूसरे मानी में यह तस्लीम करना है कि आप जो कुछ हिदायत दे रहे हैं वो अल्लाह ताला की तरफ से, जिस चीज से मना कर रहे हैं अल्लाह ताला की तरफ से मना कर रहे हैं, जिस चीज का हुक्म दे रहे हैं अल्लाह ताला की तरफ से। अब उसके बाद उनको रसूल भी मानना और उनके दिए हुए अहकाम के खिलाफ वर्जी भी करना और उनकी हिदायत से निराश भी करना, और जिस चीज के मुतालिक वो कहें कि ये सख्त नापसंदीदा पहले उसको बड़े इसरार के साथ करना और ये समझना कि यही सफाफत और यही कहते हैं और यही आदमियत और इंसानियत है, और जिस चीज का वो हुक्म दे रहे हैं उससे फरार करना और ये समझना कि ये रजत पसंदी है, ये पुराने दौर की बातें हैं, तकियामत की बातें हैं। दूसरे अल्फाज में ये मानी रखता है कि एक आदमी सख्त मुनाफिक और झूठा और बेईमान है। एक तरफ जबान से कहता है कि मैं इनको खुदा कर भूल मानता हूं, और दूसरी तरफ उनकी दीन हिदायत के खिलाफ आ गया। इसी तरह जो किसी शख्स का ये कहना कि मैं अल्लाह के दीन को अजीज रखता हूं और उसके बाद अल्लाह के दीन के मफाद के खिलाफ काम कर रहा हूं, किसी शख्स का एक दीन को मानने का दावा भी करना और दीन के दुश्मनों से जाकर मिलना और उनके मंशा के मुताबिक काम करना, ये सरासर मुनाफ़त है, अल्लाह के नजदीक इससे ज्यादा गजब के काबिल कोई बात नहीं है कि आदमी ये रविश अपनी जिंदगी में अख्तियार। तो पहली बात जो फरमाई गई वो ये है कि जिस चीज का तुम दावा कर रहे हो उसके खिलाफ अगर तुम अमल करते हो तो ये निहायत काबिल है। इन्नल्लाह युहिब्बुल लदीना युकातिलूना फी सबीलिही सफ्फन कअन्नहुम बुनियान मरसूस। अल्लाह ताला पसंद करता है उन लोगों को जो उसकी राह में जंग करते हैं सख बांधकर, इस तरह सख बांधकर गोया कि वो मजबूत चुनी हुई दीवार है। ये दूसरी बात है जिसमें मुसलमानों के लिए जैन नशीन ये बात की गई है कि अल्लाह की राह के सिवा किसी और राह में लड़ना ये भी तुम्हारा काम है, और अल्लाह की राह में न लड़ना यह भी तुम्हारा काम है। तुम्हारा काम यह है कि अल्लाह की राह में जंग करो जब दुश्मनों से सादका पेश आए और मजबूत सख्त बात है। इसमें गुआ इस तरह से यह भी हिदायत कर दी है कि जो कदीम जमाने में जाहिलियत का तरीका था कि मुंतशिर गरोह की शक्ल में हमला आ रहे होते थे और उस मुंतशिर गरोह की शक्ल में मुकाबला करते थे दुश्मन का, ये सही नहीं है, बल्कि मुसलमानों को अपनी जंग में सख्त बांधता है। ये एक तरह से मुसलमानों को तरीके जंग सिखाया गया जिसकी फिर बाद में सारी दुनिया ने पैरवी की। मुसलमानों की कामयाबी लड़ाइयों में जो हुई है उसके असबाब में से एक ये कि अरब के लोग चूंकि सरबस्ता होकर लड़ना नहीं जानते मुंतशिर कबीलों मुंतशिर गरोह की शक्ल में लड़ते थे, जिस वजह से जो गरोह सरबस्ता होकर लड़ता था उसके मुकाबले में वार्ता शक्ति था। बहरहाल ये तो एक जिमनी फायदा है, एक जिमनी हिदायत है जो इसके अंदर दी गई, लेकिन असल चीज जो बात ये महसूस की गई है वो ये है कि अल्लाह को सबसे ज्यादा महबूब वो करो कि जो उसकी राह में जान देने को तैयार हो, उसकी राह में सरदर की बाजी लगाए और पीठ न दे। अगर कोई शख्स अल्लाह के सिवा किसी और राह में लगता है तो वो एक हराम फेल कर और अगर अल्लाह की राह में लड़ाई का वक्त पेश आए और उस वक्त फिर वो मैदान में नहीं आता तब वो गुनाह अजीम का इंतकाम। शरीयत में जो उसूल है वो ये है कि अगर किसी दारुल इस्लाम पर कोई दुश्मन हमला अगर हो तो अव्वलीन फर्ज उस बस्ती के लोगों का है कि वो उसकी मदद करे। उसके बाद ये फर्ज आसपास की बस्तियों पर मुंतकिल होता है। अगर वो भी उसकी मुदाफात के काबिल ना हो तो एक पूरे मुल्क के लोगों के ऊपर उसका ये फर्ज आएगा। अगर वो भी मुदाफात के काबिल ना हो तो जो उनके करीब तर मुल्क है उनके ऊपर फर्ज आएगा। इस तरह से रफ्ता 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 पूरी दुनिया इस्लाम मशरक से मगरब तक और जुनूब से शुमार है सबके ऊपर ये फर्ज हो जाता है। और अगर उनको पुकारा जाए लड़ाई के लिए और वो ना आए तो वो वैसे ही गुनाहगार हैं जैसे कि नमाज के लिए ना आना और रोजे के लिए, यानी नमाज और रोजे की तरह ये फर्ज। इस फर्ज से मुंह मोड़ने वालों से ज्यादा महबूब अल्लाह के नजदीक कोई नहीं और इस फर्ज को अदा करने वालों से सिवा इससे बढ़कर अल्लाह ताला को महबूब कोई। अब इसके बाद तीसरी बात इरशाद फरमाई, इसमें अलग अलग हिदायात एक ही मौजू से मुतालिक मुसलमानों को। वइज़ क़ाला मूसा लिक़ौमिही या क़ौमे लिमा तुज़ूननी वक़द तअलमूना अन्नी रसूलुल्लाह इलैकुम फलम्मा ज़ादू अज़ाबल्लाहु क़ुलूबहुम वल्लाहु ला यहदी क़ौम। और याद करो जबकि मूसा ने अपनी कौम से कहा था कि है मेरी कौम के लोगों तुम क्यों मुझे अज़ियत देते हो जबकि तुम जानते हो कि मैं अल्लाह का रसूल हूं तुम्हारी। फलम्मा ज़ादू अज़ाबल्लाहु क़ुलूबहुम, फिर जब उन्होंने कजरवी इख्तियार की तो अल्लाह ने उनको उनके दिलों को टेढ़ा कर दिया और अल्लाह फासिक लोगों को हिदायत नहीं दी। इस इरशाद से मकसूद यह है कि तुम वो रविश इख्तियार न करना जो मूसा अलैहिस्सलाम की कौम ने अपने नबी के साथ की। जिन चीजों के मुताबिक ये फरमाया गया है कि हजरत मूसा को उनकी कौम अजियत देती थी उनमें से बाद का जिक्र कुरान मजीद में आया है और बाद का जिक्र बाइबल में आया। बारह यहूद भी इस बात को तस्लीम करते हैं कि बनी इसराइल हजरत मूसा अलैहिस्सलाम को तंग करते रहे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी ये खबर दी है, हदीस में भी इसका जिक्र है और कुरान मजीद में भी मुतअद्दिद वाक़ियात है। मसलन कुरान मजीद में ही ये बताया गया है कि हजरत मूसा अलैहिस्सलाम जो फिरौन के हैद में मिस्र में दावत दे रहे थे बनी इसराइल के थोड़े से नौजवानों ने उनका साथ दिया और बाकी पूरी कौम उनका साथ देने से कतराती रही सिर्फ इसलिए कि कहीं हम फिरौन के गज़ब के शिकार न हों। पूरी कौम ये जानती थी कि अल्लाह के रसूल हैं, पूरी कौम उनके मौजूदों को देखकर किसी शक की गुंजाइश उसके अंदर नहीं थी कि अल्लाह के रसूल हैं, लेकिन सिर्फ इस वजह से कि फिरौन की हुकूमत का गज़ब उनके ऊपर नाज़िल न हो जाए इससे बचने के लिए उन्होंने अल्लाह के रसूल का साथ नहीं दिया, सिर्फ चंद नौजवान जिनको वो सरफिरे कहा करते थे वो उनके साथ। इसके बाद फिर निकले मिस्र से और मिस्र से निकलने के बाद पहली मंजिल जहां जाकर रुके वहां हजरत मूसा से मुतालबा कर दिया कि जैसे बुत परस्तों के माबूद हैं ऐसा ही एक माबूद हमारे लिए बन गया। आप अंदाजा कीजिए अगर मूसा की तकलीफ का कि जिस कौम को 40 वर्ष की मुसलसल जिद्दोजहद के बाद वो मिस्र से बचाकर लाए थे उस कौम ने वहां से निकलकर और अपनी आंखों से ये देखकर कि अल्लाह ताला ने किस तरह से फिरौन को गर्क किया और उसके लश्करों को गर्क किया और किस तरह से वो उनको बचाकर लाया है उसके बाद 24 घंटे से ज्यादा न गुजरे थे कि उन्होंने खुदा मांग लिया कमाल। इसके बाद और मुसलसल नबीलें कुरान मजीद में बयान की गई हैं जब हजरत मूसा अलैहिस्सलाम ने हुक्म दिया इन लोगों को कि तुम हारून अलैहिस्सलाम की क्यादत में यहां ठहरो और मैं जाकर तुम्हारे लिए कोहे तूर से अल्लाह ताला की हिदायत लेकर आता हूं तो पीछे बछड़े को माबूद बना बैठे। इसी तरह से जब हजरत मूसा अलैहिस्सलाम ने इनसे कहा कि अब चलो और फलस्तीन का मुल्क फतेह किया जाए, तो उन्होंने कहा कि वहां तो बड़े बड़े जब्बार हैं, तुम और तुम्हारा खुदा जाए और लड़े और हम यहां बैठकर देखते हैं नतीजा तुम्हारे द्वारा। इन सारे वाकयात की तरफ सिर्फ इन अल्फाज में इशारा किया गया कि याद करो कि मूसा ने अपनी कौम से क्या कहा था कि तुम मुझे क्यों अजियत पहुंचाते हो जबकि मैं अल्लाह का रसूल हूं और तुमको मालूम है कि मैं अल्लाह का। ये मुसलमानों को दरअसल नसीहत की गई है कि तुम वो रविश अख्तियार न करना जो यहूदियों ने मूसा ने कहा। अब उसके बाद फरमाया कि कलम्मा राहू अजाब अल्लाह को, जब उन्होंने तजरबी अख्तियार की तो अल्लाह ताला ने उनके दिलों को टेढ़ा किया और अल्लाह फासिकों को हिदायत नहीं। दूसरे अल्फाज में मुसलमानों को मुतनब्बे किया गया कि तुम अगर अपने रसूल की पैरवी से इनकार करो, रसूल की इताअत से मुंह मोड़ोगे और गलत रास्ते पर जाने की कोशिश करोगे तो फिर अल्लाह ताला तुम्हारे दिलों में टेढ़ पैदा करे। दिलों में टेढ़ पैदा करने का मतलब यह है कि फिर कभी सीधी सीधी बात सोचने की तुम्हें तौफीक नहीं है। जब सोचोगे टेढ़ी सोचोगे, क्योंकि जब अल्लाह के रसूल से तुमने मुंह मोड़ा तो उसके बाद तुम्हें सही फिक्र और सही नजर कभी नसीब नहीं होगी। हर मामले को उल्टी निगाह से देखोगे और हर मामले में उल्टे फैसले करोगे, हर मामले में उल्टी सोच सोचोगे। इससे बड़ा अल्लाह ताला को कोई गजब किसी कौम के ऊपर नहीं हो सकता है कि अल्लाह उसको सीधी तरह से सोचने की तौफीक से महरूम है। ऐसी कौम शिकस्त खाने के बाद भी अपनी टेढ़ पर कायम रहे, शिकस्त खा जाए, पिट जाए, जूते खा ले, उसके बाद भी जो सोचेगी उल्टी सोचेगी, कभी सीधी नहीं सोचेगी। ये अल्लाह के गजब में गिरफ्तार होने की। तो अल्लाह ताला फरमाता है कि जब एक मरतबा दानिश्ता को कौम ये जानने के बाद कि ये अल्लाह का रसूल है, ये जानने के बाद फिर उससे निराश करती है, तो फिर अल्लाह उसको कभी तौफीक नहीं देता इस बात की कि वो सीधे रास्ते पर चले या सीधे तरीके से सोचे या सही निगाह से किसी मामले को देखे। वल्लाह ला याहदिल कौमल फासिकीन, अल्लाह ताला का ये तरीका नहीं है कि वो फासिक लोगों को हिदायत दे। फासिक कहते हैं इताअत से निकल जाए। अगर कोई शख्स इताअत की राह छोड़कर नाफरमानी की राह अख्तियार करे तो वो फासिक। अल्लाह ताला फरमाता है कि जो लोग जानबूझकर अख्तियार करें, यानी मेरे अहकाम की खिलाफ वर्जी जानबूझ कर करें, उस ऐसे लोगों को मैं कभी हिदायत नहीं दिया। कुरान मजीद में जहां कहीं भी ये बात है कि अल्लाह जिसको हिदायत न दे उसको कहीं से हिदायत नहीं मिल सकती, उसकी तफसीर यह आयत करती कि अल्लाह का किसी को हिदायत न देना या अल्लाह का किसी को गुमराही में डाल देना, ये उसके साथ कोई जुल्म नहीं कि वो तो हिदायत अख्तियार करना चाहता था और अल्लाह ताला ने उसको जबरदस्ती हिदायत से महरूम कर दिया, और वो गलत रास्ते पर नहीं जाना चाहता था और अल्लाह ताला ने उसको जबरदस्ती बुलाई था। नहीं, असल बात यह है कि जब कोई शख्स अल्लाह ताला की इताअत से मुंह मोड़ता है, निराश करता है, इताअत का तरीका छोड़कर निकल जाता है, तो उसके बाद फिर अल्लाह का ये काम नहीं है कि उसके पीछे पीछे फिरे और वो मुंह मोड़े हुए चला जा रहा है, अल्लाह ताला उसके पीछे अपनी हिदायत के लिए जा रहा है, वो ले ले किसी तरह से। अल्लाह को क्या जरूरत पड़ी है, तुम्हें हिदायत की जरूरत नहीं। जब तुम जानबूझकर मुंह मोड़ो सीधे रास्ते से गलत रास्ते की तरफ जाओ, तो अल्लाह को क्या जरूरत पड़ी है कि तुम्हें खुशामद करके हिदायत दे। तो जो लोग फिस्क अख्तियार करते हैं अल्लाह से उनको हिदायत देते हैं, फिर उनकी रहनुमाई करना शैतान का काम है या उनके अपने नफ्स का काम है या दुनिया के दूसरे गुमराहों का काम है, लेकिन उनकी हिदायत करना अल्लाह का काम नहीं। अल्लाह से कभी उनकी रहनुमाई नहीं। وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ مُصَدِّقًا لِمَا بَيْنَ يَدَيَّ مِنَ التَّوْرَاةِ وَمُبَشِّرًا بِرَسُولٍ يَأْتِي مِن بَعْدِي اسْمُهُ أَحْمَدُ فَلَمَّا جَاءَهُم بِالْبَيِّنَاتِ قَالُوا هَذَا سِحْرٌ مُبِينٌ اور یاد کرو جبکہ عیسیٰ ابن مریم نے بنی اسرائیل سے کہا کہ میں تمہاری طرف اللہ کا رسول ہوں، مصدقا لما بین یدی من التوراۃ، تصدیق کرتا ہوا آیا ہوں ان ہدایات کی جو میرے مجھ سے پہلے تورات میں آ چکی ہیں. وہ مبشرم بے رسولی یا کی ممباجس میں اور بشارت دیتا ہوا آیا ہوں اپنے بعد آنے والے ایک رسول کی جس کا نام احمد ہے. فلما جاءهم بالبينات پھر جب وہ رسول آ گیا بینات لے کر قالوا هذا سحر مبين تو انہوں نے کہا کہ یہ تو کھلا ہوا جادو. اوپر جو فرمایا گیا تھا کہ بنی اسرائیل اہل کتاب کی روش اختیار نہ کرو بنی اسرائیل کی روش اختیار نہ کرو, اب اس کی مزید توضیح میں یہ بات فرمائی گئی کہ بنی اسرائیل کا کیا رویہ ہے. اس رویے کو چھوڑ کر جو انہوں نے اپنے رسول کو اذیتیں دی ان کا رویہ یہ تھا کہ حضرت عیسیٰ علیہ السلام جب آئے ان کے پاس اور انہوں نے اپنے آپ کو رسول کی حیثیت سے پیش کیا تو ان کو نہ مانا اور ان کے بعد آنے والے رسول اپنے بعد آنے والے رسول کے متعلق جو پیشین گوئی کی تھی اس کو بھی نہ مانا. پہلی چیز میں صرف بنی اسرائیل مجرم ہیں اور دوسری چیز میں یہود اور نصارہ دونوں مجرم ہیں. تو گویا تمام اہل کتاب کے جرم کو اس کے اندر اس ایک آیت میں بیان کیا. حضرت عیسیٰ علیہ السلام جب آئے بنی اسرائیل میں اور آ کر انہوں نے بنی اسرائیل کو یہ دعوت دی کہ تم رائے راست اختیار کرو اور اللہ تعالیٰ کی بندگی اختیار کرو اور جن اخلاقی برائیوں میں تم مبتلا ہو ان کو چھوڑو, تو انہوں نے حضرت عیسیٰ علیہ السلام کو ماننے سے نہ صرف یہ کہ انکار کر دیا بلکہ ان کے اوپر مقدمہ چلوایا, رومی عدالت سے ان کو سزا دلوائی اور سزائے موت دلوانے پر اکتفا نہیں کیا بلکہ جس روز حضرت عیسیٰ علیہ السلام کو سزا دی جانے والی تھی اس روز ایک ڈاکو کو بھی موت کی سزا تجویز کی گئی اور رومی حکومت کا یہ قاعدہ تھا کہ اگر وہ دن بنی اسرائیل کی ریت کا ہو تو بنی اسرائیل کو یہ آفر کیا جاتا تھا کہ تم سزائے موت کے مستحق مجرموں میں سے جس کو چاہو چھوڑوا لو. چنانچہ رومی گورنر نے بنی اسرائیل سے کہا کہ آج دو آدمیوں کو پھانسی کی سزا دی جانی ہے اور آج تمہاری عید کا دن ہے, اس وجہ سے تم بتاؤ کہ تم ان دو آدمیوں میں سے کس کو چھڑوانا چاہتے. تو انہوں نے کہا کہ ہم اس ڈاکو کو چھڑوانا چاہتے, یعنی حضرت عیسیٰ علیہ السلام جیسے شخص کے اوپر انہوں نے ایک ڈاکو کو ترجیح دی اور یہ چاہا کہ یہ تو صلیب پر چڑھا دیے جائیں اور وہ ڈاکو چھوڑ. اور یہ سارا غصہ کس بنا پر تھا؟ سارا غصہ اس بنا پر تھا کہ بنی اسرائیل کے علماء جن مکاریوں اور فریب کاریوں میں مبتلا تھے اور جس طرح سے خدا کی شریعت کو تھوڑی قیمت پر بیچ رہے تھے, قتل اپنے مادی مفاد کی بنا پر اپنی نفسانی خواہشات کی بنا پر دیتے تھے, بڑے لوگوں کے ہاتھ فتوے بیچتے تھے, ان کے افراد کے مطابق فتوے دیتے تھے, خدا کی شریعت میں تحریف کرتے تھے چونکہ وہ ان کے قبضے میں تھی تورات اور عام آدمیوں کو ہوا تک نہیں لگتی تھی تورات کی, تورات کی عام اجازت نہیں کی جاتی, عام بنی اسرائیل تورات کی شکل بھی نہیں دیکھ سکتے, وہ ایک خاص پریس کلاس جو تھی اس تک وہ تورات محدود رہتی تھی اور وہ بن غلافوں کے اندر رکھی رہتی تھی. بنی اسرائیل کو کچھ پتہ نہیں تھا کہ تورات کے احکام کیا, ان کے جو مذہبی پیشوا تھے وہ ان کو بتاتے تھے کہ تورات کے یہ احکام ہیں اور ان کے اندر اپنی اغراض کے مطابق تبدیل و تحریف کرتے جو حکم چاہتے تھے بیان کرتے تھے وہ بنی اسرائیل ہوتے تھے. حضرت عیسیٰ علیہ السلام نے آ کر ان کو ان چیزوں کو پر ٹوکا اور انہوں نے ان سے یہ کہا کہ تم جس اخلاقی مرض میں مبتلا ہو یہ ہے تمہارے انحطاط کا. بنی اسرائیل حضرت عیسیٰ علیہ السلام کی آمد سے 500-700 برس سے مارے کھدڑے جا رہے تھے اور اس وقت سے ان کے یہاں یہ پیشین گوئیاں چلی آ رہی تھیں کہ ایک مسیح آئے گا جو تم کو نجات دلائے گا اس عذاب سے جس میں تم دنیا میں مبتلا ہو. بنی اسرائیل نے یہ سمجھا کہ وہ مسیح تلوار لے کر آئے گا और आकर हमारे ऊपर जो कौमें गालिब आ गई हैं और हम पर जो कौमें हुक्मरान हैं उनको मार मार कर और उनसे हमारा मुल्क हमें वापस दिलवाए और हमको फिर हुक्मरानी के तख्त पर बिठा दें। इस वजह से हजरत ईसा अलैहिस्सलाम को जब उन्होंने देखा कि ये बजाय इसके कि तलवार के जोर से हमें हमारे दुश्मनों से निजात दिलाएं और हमें फिर फलस्तीन के ऊपर काबिज होने का मौका दे दें, ये तो उल्टी हमसे ये मुतालबा कर रहे हैं कि तुम अपने अखलाक दुरुस्त करो और हराम को छोड़ो हलाल को अख्तियार करो और फर्ज को अख्तियार करो। ये किस चक्कर में इन्होंने हमें डाला? इस वजह से वो हजरत ईसा अलैहिस्सलाम के दुश्मन हो गए और उनको उन्होंने मानने से इनकार। ये पहला जुर्म उनका है जिसकी तरफ उसने इशारा किया। उसके बाद दूसरी चीज ली गई वो ये कि हजरत ईसा अलैहिस्सलाम ने बिशारत दी थी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आमद, वो उनकी तमाम तहरीफात के बावजूद अब भी इंजील में मौजूद है, अगर कि उसमें अब लफ्ज़ अहमद नहीं है, लेकिन बाद इंजीलें जिनके अंदर सराहत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इसमें मुबारक तक की, उनको ईसाइयों ने मुस्तनद इंजीलों से खारिज कर, जो अब मुस्तनद इंजीलें उनके उनके अंदर भी मानवीय तौर पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बिशारतें मौजूद हैं, लेकिन उस बिशारत के मुताबिक जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो उन्होंने उनको मानने से इनकार। इसका इल्जाम बनी इसराइल पर कम आता है ईसाइयों के ऊपर ज्यादा। बनी इसराइल ने सरे से हजरत ईसा अलैहिस्सलाम को खुद को मानने से इनकार कर दिया था, इसलिए उनकी दीवी पेशी हुई को भी उन्होंने मानने से इनकार कर, लेकिन ईसाई जो हजरत ईसा अलैहिस्सलाम को मानते थे उन्होंने भी उनकी दीवी पेशी हुई के मुताबिक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तस्लीम करने से इनकार। इस पेशीन गोई के मुतालिक मौजूदा जमाने में एक और तहरीक की गई और वो ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तो नाम ही अहमद नहीं था, उनका नाम तो मोहम्मद था सल्लल्लाहु अलैहि वसल्लम, अहमद आपका नाम ही नहीं था, अहमद तो अब तशरीफ लाए, हालांकि उनका इसमें मुबारक गुलाम अहमद है, उनके उन लोगों से पूछा जाए कि उनके बाप ने जब उनका नाम गुलाम अहमद रखा था तो किस अहमद के गुलाम की हैसियत से, अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम अहमद नहीं था तो इनके वालिद माजिद ने इनका नाम गुलाम अहमद किस अहमद को गुलाम किया, इसी से मालूम हो जाता है किस कदर बदयानत है ये गरो कि उसको ये भी शर्म नहीं आती है कि उसके अपने तजवीज करदा नबी का नाम गुलाम अहमद है और फिर इनकार कर रहे हैं इस बात से कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम अहमद था और ये पेशीन गोई हुजूर के मुताल्लिक नहीं थी बल्कि इंसान थी। वमन अज़लम मिम्मन इफ्तरा अलल्लाहि कज़िबा वहुवा युदअ इलल इस्लाम वल्लाहु ला यहदिल क़ौमस ज़ालिमीन, और उस शख्स से बड़ा ज़ालिम और कौन होगा कि जिसने अल्लाह ताला पर झूठ भरा तरह हाले के उसको इस्लाम की तरफ दावत दी, इस्लाम की तरफ दावत दी जा रही थी यानी अल्लाह ताला की बंदगी और इताअत की तरफ दावत, अल्लाह यादिल कौम ज़ालिमीन और अल्लाह ताला ज़ालिम लोगों को हिदायत दी। ये बात जो फरमाई कि उस शख्स से बड़ा ज़ालिम और कौन होगा जो अल्लाह पर झूठ भरे जरा आने की उसको इस्लाम की तरफ दावत दी जा रही है, इसका मतलब यह है कि किसी शख्स के मुतालिक जबकि वो अल्लाह का नबी हो और आदमी को मालूम हो जाए कि ये अल्लाह के नबी हैं, खाब पिछले अंबिया की पेशीन गोइयों के मुताबिक या उसकी तालीम के मुताबिक, उसके बाद फिर वो उसकी नबूवत का इनकार करे और उसके ऊपर इल्जाम रखे कि वो जादूगर है और वो गड़गड़ कर ला रहा है, उसने खुद एक किताब तस्नीफ की है और अल्लाह की तरफ मंसूब कर रहा है, इससे बड़ा इफ्तरा कोई नहीं और इससे बड़ा कोई नहीं। फरमाया गया कि जरा आने उसको इस्लाम की तरफ दावत दी, दूसरे अल्फाज में मतलब ये हुआ कि अगर दावत देने वाला लोगों से ये कहता कि तुम मेरी बंदगी करो तो आपको हक पहुंचता था कि आप उसके खिलाफ लड़े, दावत देने वाला तो कह रहा है कि अल्लाह की बंदगी करो और फिर आप उससे लड़ने जा रहे हैं, इसकी क्या बात, अल्लाह की बंदगी की तरफ दावत देने वाले से लड़ना दूसरे अल्फाज में अल्लाह की बंदगी के खिलाफ लड़ना, तो फरमाया गया कि तुम्हारी दुश्मनी भी उससे इस बिना पर नहीं है कि वो कुछ किसी अपनी जाति मुफाद के लिए खड़ा हो, तुम्हारी दुश्मनी उससे इस बिना पर है कि वो अल्लाह की बंदगी की तरफ बुला रहा था, तुम अल्लाह की बंदगी की तरफ नहीं आना चाहते थे, और सिर्फ ये ही नहीं कि तुमने उसकी तरफ आने से इनकार किया बल्कि उल्टे उसके ऊपर इल्जाम कसी, उसके ऊपर बोहतान लगा, इससे बड़ा जुल्म और कोई नहीं है। और फरमाया कि अल्लाह दावत देने वाला को कह रहा है कि अल्लाह की बंदगी करो और फिर आप उससे लड़ने जा रहे हो, इसकी क्या बात, अल्लाह की बंदगी की तरफ दावत देने वाले से लड़ना दूसरे अल्फाज में अल्लाह की बंदगी के खिलाफ लड़ना। तो फरमाया गया कि तुम्हारी दुश्मनी भी उससे इस बिना पर नहीं है कि वो किसी अपनी जाति मुफाद के लिए खड़ा हो, तुम्हारी दुश्मनी उससे इस बिना पर है कि वो अल्लाह की बंदगी की तरफ बुला रहा था, तुम अल्लाह की बंदगी की तरफ नहीं आना चाहते थे, और सिर्फ ये नहीं कि तुमने उसकी तरफ आने से इनकार किया बल्कि उल्टे उसके ऊपर इल्जाम कसी, उसके ऊपर बोहतान लगा, इससे बड़ा जुल्म और कोई नहीं है। और फरमाया कि अल्लाह अल्लाह ताला ऐसे जालिमों को हिदायत नहीं, ऊपर फरमाया था कि अल्लाह ताला फासिकों को हिदायत नहीं करता, या फरमाया गया कि अल्लाह ताला जालिमों को हिदायत नहीं, दूसरे अल्फाज में अल्लाह ताला के हाथ से हिदायत पाने के लिए जरूरी है कि आदमी शिस्क और जुल्म से पड़े। अगर शिस्क इख्तियार करता है यानी अल्लाह ताला की जान बूझ कर नाफरमानी करता है, इताअत से निकल जाता है, तो अल्लाह को कोई जरूरत नहीं कि उसकी रहनुमाई क्या करे, उसके पीछे पीछे फिरे कि तू मेरी हिदायत ले। अगर कोई शख्स जुल्म पर उतर आता है, जुल्म से मुराद है यहां सदाकत पर जुल्म करना, कि आदमी के सामने सदाकत पेश की जाए और फिर वो उसके मुकाबले में न सिर्फ ये कि इनकार का तरीका अख्तियार करे बल्कि सदाकत पेश करने वाले का उल्टा दुश्मन हो जाए और उसके ऊपर इल्जाम और बोहतान लगाना शुरू कर दे, तो ये जुल्म है। और जो लोग इस तरह का जुल्म अख्तियार करते हैं फिर अल्लाह ताला उनको कभी राय रात नहीं, जब उन्होंने अल्लाह ताला के किए हुए दीन की हिदायत के खिलाफ जुल्म की रविश अख्तियार की तो फिर अल्लाह ताला को कोई जरूरत नहीं पड़ी है कि उनके पीछे अपनी हिदायत लिए। يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون، ये लोग चाहते हैं कि अल्लाह के नूर को अपने मुंह से गुजारे, والله متم نوره ولو كره الكافرون، मगर अल्लाह अपने नूर को मुकम्मल करने वाला है और काफिरों को फितना ही नहीं। यही मजमून थोड़ी से लफ्जी फर्क के साथ सूरह तौबा में है, या फिर उसी चीज को दोहराया, यानी ये लोग अपनी बातें बनाकर, अपने इल्जाम रखकर, अपने बोहतान बनकर, अपने झूठे प्रोपेगेंडे करके ये समझते हैं कि ये अल्लाह के नूर को बुझा दें, लेकिन अल्लाह का नूर इस तरह बुझने वाला नहीं। हमेशा दुनिया में फायदा ये होता है कि एक आदमी अगर सीधा सीधा खुद चल रहा है और दूसरे लोगों को सीधा रास्ता दिखा रहा है, ईमानदारी के साथ अपने तरीके को माकूल तरीके से लोगों के सामने पेश कर रहा है, दूसरा शख्स उसके मुकाबले में तरह तरह की चालबाजियां करता है, उसके खिलाफ झूठे प्रोपेगेंडे करता है, उसको इल्जाम रखता है, बोहतान रखता है, बगैर ये मालूम होता है कि उसका झूठा प्रोपेगेंडा जो है और उसके इल्जाम और उसके बोहतान ये उस शख्स को दख पहुंचा देंगे जो आदमी सीधे सीधे तरीके से अपनी हिदायत को पेश बताए। लोग ये समझते और वो झूठा प्रोपेगेंडा करने वाला भी ये समझता है कि मैंने मार लिया, मैंने हजारों आदमियों में गलत फहमियां फैला दी, मैंने हजारों आदमियों को फरेब दे दिया और इस शख्स को बदनाम कर दिया, लेकिन असल अमलन होता क्या है? अमलन होता यह है कि जब एक आदमी झूठा इल्जाम रखता है तो झूठ कभी कायम नहीं रहता, झूठ कभी कभी न कभी खुलकर रहता है, और जिस वक्त मालूम हो जाता है लोगों को कि ये आदमी झूठ बोला, जिसने झूठा इल्जाम तस्दीक किया, उसके बाद उसकी सिर्फ उसी बात का एतबार नहीं जाता, उसकी सारी बातों का एतबार करता है। दूसरी तरफ लोगों को मालूम हो जाता है कि ईश्वर के साथ अदब किया जा रहा है, ईश्वर के साथ खामखा दुश्मनी की जा रही है, और ये शराफत का रवैया अख्तियार किए हुए, ये इनकी किसी बात का जवाब नहीं देता, ये झूठ के जवाब में झूठ नहीं देता, बोलता ये الزامات کے جواب میں الزام نہیں لگاتا، لوگوں کے دلوں میں خامخواہ اس آدمی کی محبت ہے، یہ اشارہ ہے کی طرف اللہ تعالیٰ کے کچھ قواعد قوانین. اللہ تعالیٰ اس طرح سے جھوٹ کو نیچا دکھاتا ہے اور سچائی کو سربلند. فرمایا گیا کہ یہ لوگ اپنے منہ سے جو طوفان اٹھاتے ہیں اور جو الکول بکتے ہیں اس سے یہ سمجھتے ہیں کہ اللہ کے نور کو یہ بجھا دیں گے، لیکن اللہ اپنے نور کو مکمل کرنے والا ہے، اس وہ روشنی پھیل کر رہے گی. ان کے یہ جھوٹے پروپیگنڈے آخرکار بالکل ناکام، کوئی چیز ان کی کامیاب نہیں ہو سکتی. تو بلا کرے الکافرون، خواہ انکار کرنے والوں کو کتنا ہی ناگوار ہو مثل، لیکن اللہ کا نور جو ہے یہ مکمل. هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. وہ اللہ ہی ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا تاکہ اس کو پورے کے پورے دین کے اوپر غالب کر دے، ولو کره المشركون، خواہ مشرکوں کو یہ بات اتنی ہی نہ. اوپر والے مضمون کو دوسرے الفاظ میں دوسرے طریقے سے پورے غور دے کر بیان کیا گیا، اور یہ مضمون قرآن مجید میں دو جگہ اور بھی بیان کیے گئے، سورہ فتح میں بھی بیان کیا گیا اور سورہ توبہ. فرمایا گیا کہ اللہ تعالیٰ نے اپنے اس رسول کو دو چیزیں دے کر دیا، ایک ہدایت اور دوسرے دین حق. یہ دو الگ چیزیں نہیں ہیں، ایک ہی چیز ہے، مگر ایک ہی چیز کے دو پھیر. دین حق سے مراد وہ نظام جو اللہ تعالیٰ نے اپنے رسول کو دیا ہے زندگی کے لیے، کیا حلال ہے، کیا حرام ہے، کیا انسان کی فرائض ہے، کس چیز میں انسان کی بلائی ہے اور کس چیز میں انسان کی نجات اور سعادت ہے، اور کیا چیزیں ایسی ہیں جو انسان کے لیے ہلاکت کی اور تباہی اور بربادی کی موجب ہے، انسان کے کیا فرائض ہیں اور اس کو کس طرح سے ان کو انجام دینا چاہیے. زندگی کے مختلف پہلوؤں میں جو ہدایات دی ہوئی، خواہ وہ انسان کی پرسنل لائف کے متعلق ہوں، خواہ اس کی خاندانی زندگی کے متعلق ہوں، خواہ اس کی قومی زندگی، اس کی معاشی زندگی، اس کی عدالت، اس کے قانون، اس کی جنگ، اس کی صلح، اس کی سیاست، ہر چیز کے متعلق جو ضابطے بیان کیے گئے ہیں، جو اصول بیان کیے گئے ہیں، ان کے مجموعے کا نام بھی نہا، یعنی وہ دین جو ساتھ حق کے مطابق. دوسری چیز ہدایت، رہنمائی. اللہ تعالیٰ نے اپنے رسول کو رہنمائی دے کر بھیجا تاکہ وہ اس دین حق کو قائم کرنے کا طریقہ، اس دین حق کی تبلیغ کرنے کا طریقہ، اس دین حق کو دنیا میں نافذ اور جاری کرنے کا طریقہ، یہ ساری چیزیں اللہ تعالیٰ نے ان کو بتائیں تاکہ اس کے مطابق وہ کام. تو اللہ تعالیٰ نے یہ دو چیزیں دے کر اپنے رسول کو بھیجا، ایک ہدایت کی کس طرح سے وہ دنیا کو سیدھے راستے پر لائیں، دوسرے وہ سیدھا راستہ جو دنیا کے لیے اللہ تعالیٰ نے اپنے رسول کو بتایا. لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ، اور اس غرض کے لیے اللہ تعالیٰ نے یہ دو چیزیں اپنے رسول کو دے کر بھیجا کہ وہ غالب کر دے اس نظام کو پورے کے پورے دین. دوسرے الفاظ میں دنیا جن جن طریقوں کے اوپر چل رہی ہے ان کے مجموعے کا نام دین ہے. جو پورے کے پورے دین سے مراد یہ ہے کہ کوئی اگر یہودیت پر چل رہا ہے وہ اس کا دین ہے، کوئی اگر ہندویت پر چل رہا ہے تو وہ اس کا دین ہے، کوئی دہریت پر چل رہا ہے تو وہ اس کا دین ہے، کسی نے اگر سیکولر نظام قائم کیا ہے تو وہ اس کا دین ہے، اور کسی نے کوئی مذہبی نظام قائم کیا ہے تو وہ. یہ سارے کے سارے دین جو دنیا میں چل رہے ہیں ان کے لیے الگ اب دین کل نہیں کے الفاظ رکھتے ہیں. رسول کے آنے کا جو منشا تھا، جس غرض کے لیے اللہ نے رسول کو اپنا دین دے کر اور اپنی ہدایت دے کر بھیجا، وہ یہ ہے کہ دنیا میں ایک دوسرے جتنے دین چل رہے ہیں ان سب کے اوپر اللہ کے اس دین کو حال. یعنی دنیا میں کوئی رسول اس لیے نہیں آیا کہ کفار کا غلبہ ہو اور ان کے ماتحت رسول اور اس کے پیرو ذمی بن کر رہے. اگر کوئی احمق یہ سمجھتا ہے کہ رسول بھی اسی کام کے لیے آئے کر آتی کہ کفر اور کفار کا غلبہ ہو اور اسلام اور مسلمان اس کے ماتحت تابع بن کر رہے ہیں، और दुनिया के ऐसे प्रचार करे, इसके माने है कि वो करे तो यही नहीं जानता कि खुदा क्या है और उसका दीन क्या है, उसका रसूल क्या। खुदा जब मालिक है सारी कायनात का तो उसी के दीन को गालिब होना चाहिए, दुनिया के किसी और दीन को हक ही नहीं पहुंचता कि इस कायनात में चले। खुदा अगर अपने रसूल को भेजेगा तो इसलिए भेजेगा कि अल्लाह के दीन को दुनिया के अंदर गालिब किया जाए, न इसलिए कि दूसरे दीन गालिब हो अल्लाह का दीन मकलूब होकर। ये बिल्कुल ऐसा ही है जैसे आप किसी जमीन के अगर मालिक हैं और उसके अंदर आपके कुछ मुजारे हैं और आप अपने किसी आदमी को मैनेजर बनाकर भेजते हैं उस जमीन के ऊपर, तो इसलिए नहीं भेजते कि वो मुजाहन जो आपके वहां काम कर रहे हैं, जमीन तो उनके कब्जे में हो और वो उसके मालिक हो, वो अपने मंशा के मुताबिक काम करें, और ये जो मैनेजर आपने बनाकर भेजा है इसके हाथ में वो फावड़ा समा दी दुनिया को, इसे जमीन को दो, जिस तरह से हम तुम्हें हिदायत करते जाए उस तरह से तुम काम करते जाओ, और शाम को आज फिर दाने हम तुमको। इस गर्ज के लिए तो आप अपने मैनेजर को नहीं भेजेंगे, आप तो इस गर्ज के लिए भेजेंगे कि वो आपके उन काजकारों पर जाकर हुक्म चलाए, नहीं इसलिए कि उनका ताबे बन कर। यही पोजिशन अल्लाह के रसूल की है कि जब अल्लाह ताला है जमीन का मालिक है तो मालिक अपने रसूल को इसलिए नहीं भेजेगा कि उसकी जमीन के जो दूसरे टेनेंट हैं जो जमीन के ऊपर काबिज बने बैठे हैं, ये रसूल जाकर उनका मातहत बन सकता, वो इसलिए आएगा कि वो इन सबको दावत दे कि तुम मेरे अहकाम से निकाल, और उसको हिदायत ही इस गर्ज के लिए दी गई कि वो दुनिया के ये कहे कि तुम जिन तरीकों पर जा रहे हो ये गलत हैं, जो हिदायत मैं दे रहा हूं। आप देखिए कुरान मजीद में जगह जगह ये आता है कि जो नबी आता है वो लोगों को खिताब करके कहता है इत्तकुल्लाह वअतीउन, अल्लाह से डरो और मेरी इताअत करो। कोई नबी इसलिए नहीं आता कि तुम हुकूमत करो मैं तुम्हारी इताअत करूं, नबी इसलिए आता है कि मैं खुदा की तरफ से आया हूं तुम मेरी इताअत करो। तो फरमाया गया कि रसूल को हमने भेजा इस गरज के लिए कि पूरे के पूरे दीन के ऊपर उसको गालिब कर दे, वल्लाह करे हल मुशरिकून, खा मुशरिकों को ये कितना ही ना करो, यानी जो लोग अल्लाह के दीन के साथ दूसरे दीन मिलाए बैठे, अल्लाह की इताअत के साथ दूसरों की इताअतें मिलाए बैठे हैं, उनको सख्त नागवार होगी ये बात कि सबकी इताअत छोड़कर सिर्फ एक अल्लाह की इताअत कर जाए, उनको नागवार हुआ करे। लेकिन रसूल का काम यह है कि उनकी तमाम नागवारी के बावजूद, उनकी सारी मुदावतों मुखालफतों के बावजूद अल्लाह के दीन को गालिब करें।
इसके साथ दरस कुरान खत्म होता है। अब आप मौलाना मौफूर की जुबानी बाद सवालों के जवाबात समाप्त फरमाएंगे। खिताब फरमाते हैं जनाब सैयद मौदूदी रहमतुल्लाह अलैह।
अकीमुल कुरान सूरह मोमिनून में आयत 61 का तर्जुमा नजर लाल हो गया, उसकी तस्दीक कर दिया है। ये बात आप सब लोग नोट कर लें कि उसका तर्जुमा कर दिया गया है, लेकिन उर्दू जबान के लिहाज से जो चीज के आखिर में कुरान मजीद में बयान की गई थी वो आवाज में बयान की, पूरा अगर सिलसिला बयान आदमी पढ़े तो उसको मालूम हो जाएगा कि वो चीज आवाज में उसका तर्जुमा आ गया, अलग होता है। मैंने लफ्जी तर्जुमा किया नहीं, इस वजह से मैंने उर्दू जबान के लिहाज से उस चीज को जो आखिर में जाकर हुजूर अल्लाह ताला ने बयान की उससे इब्तिदा की, तो क्योंकि उसके अंदर उलट फेर हो गया इस वजह से लोग समझते हैं कि वो तर्जुमा छूट गया। बात यह है कि इस बात के मुतालिक अगर तारीख में वजाहत न मिले तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये नाम कब और किसने रखा था, तो ये इस बात का दावा करने के लिए काफी नहीं है कि हुजूर का ये नाम नहीं था, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद अहादीस में फरमाया है कि मैं मेरा नाम अहदीस में आपकी तरफ से कुछ सराहत यह मौजूद है कि मेरा नाम अहमद है, और इसी बिना पर इस तरह के लोग मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नाम पर अपने बच्चों के नाम रखते रहे, उसी तरह से अहमद के नाम पर भी रखते रहे। इसीलिए मैंने कहा कि ये गुलाम अहमद साहब के बाद में इनका नाम जो गुलाम अहमद रखा था तो किस अहमद के गुलाम का हैसियत में नाम, अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये नाम नहीं था तो वो कौन से अहमद थे जिनके गुलाम की हैसियत से उनके बाद में उनका नाम। ये बात तो साबित है कि अहमद का लफ्ज رسول اللہ صلی اللہ علیہ وسلم کا اس میں گرامی تھا, آپ نے خود احادیث میں اپنی مدد کی ہے کہ میرا نام احمد ہے. اب پوچھتے ہیں کہ موجودہ انجیل و تورات میں جب تحریف پہلے لوگوں نے کی تھی اور موجودہ لوگ عیسائی اور یہود میں سے یہ نہیں جان سکتے کہ کس کس بات میں تحریف ہے, وہ موجودہ انجیل و تورات کی مخلصی کے ساتھ اطاعت کریں تو کیا وہ پھر بھی کافر ہوں گے اور جہنم بسی دیں گے؟ عیسائیوں اور یہودیوں کو یہ تو معلوم ہے کہ ان کی کتابوں میں تحریف ہوئی, یہ چاہے معلوم نہ ہو کہ اصل کتاب الہی کس جگہ تھی اور کس جگہ تحریف کر کے کچھ اور بات بڑھائی تھی, یعنی یہ عبارتیں الگ الگ ان کو چاہے معلوم نہ ہو, لیکن ان کو یہ معلوم ہے کہ ان کی کتابوں میں تحریف ہوئی. اور یہ چیز کسی شخص سے بھی جو بائبل کو پڑھے گا اس سے نہیں چھپتا. مثال کے طور پر بائبل کی پہلی پانچ کتابیں جو ہیں جن کے متعلق کہا جاتا ہے کہ یہ تورات ہے, تورات اس کتاب کا نام ہے جو حضرت موسیٰ علیہ السلام کو نازل ہوئی تھی. حضرت موسیٰ علیہ السلام کی وفات کا ذکر اور کہاں وہ دفن کیے گئے وہ بھی اس میں موجود ہے. اب یہ اس بات کی کھلی ہوئی علامت ہے کہ بعد میں یہ چیزیں بڑھائی گئی ہیں اس کے اندر. کتاب الہی میں جب دوسرے کا ہاتھ لگ جائے اور دوسرا اس کے اندر اپنی طرف سے بڑھا دے تو اس کتاب کا اعتبار ختم ہو جاتا ہے, پھر کوئی آدمی کو یقین نہیں رہ سکتا کہ اس کے درمیان اور کہاں کہاں بڑھایا گیا ہو. انہیں پانچ کتابوں میں وہ باتیں بیان کی گئی ہیں کہ جن کو پڑھ کر ایک آدمی پہلی نظر میں یہ سمجھ لے کہ یہ کتاب الہی تو نہیں ہو. مثلاً حضرت یعقوب علیہ السلام کی اللہ تعالیٰ سے کشتی, حضرت یعقوب علیہ السلام نے کشتی لڑی حضرت اللہ تعالیٰ. اب ظاہر بات ہے کہ کون بلا آدمی یہ سوچ سکتا ہے کہ کتاب الہی میں یہ مضمون بیان ہوا, اس سے زیادہ گندے اور خوش واقعات جو انبیاء علیہ السلام کی طرف اس نے منسوخ کیے ہوئے ہیں. حضرت ہارون علیہ السلام پر الزام کے بچھڑا بنانے والے وہ تھے اور بنی اسرائیل نے جو بچڑے کی پرستش کی اس کی اصل مجرم حضرت ہارون, ایسے دوسرے الزامات جو قابل بیان ہیں. تو یہود اور نصارہ کی یہ بات چھپی ہوئی نہیں ہے کہ ان کی کتابوں میں تحریف. اسی طرح سے انجیلوں کو آپ پڑھیے, چار انجیلیں ان کے یہاں معتبر ہیں, چاروں کو آپ کمپیئر کر کے دیکھیے, ایک ہی واقعے کے متعلق حضرت عیسیٰ علیہ السلام کی ایک ہی تقریر کے متعلق چاروں انجیلوں کے بیانات مختلف. سب سے مشہور چیز ان کے یہاں کا پہاڑی کا باغ, ان انجیلوں میں پہاڑی کا باغ نکال کر پڑھیے الفاظ مختلف جملے کے جملے میں. یہ ظاہر بات ہے کہ بغیر تحریف کے یہ کیسے ممکن تھا کہ حضرت عیسیٰ علیہ السلام کی ایک ہی تقریر نقل ہو اور تین کتابوں میں الگ الگ ان کی عبارت. اس وجہ سے ان کو اس بارے میں کوئی شک کی وجہ نہیں, اور بڑے بڑے عیسائی علماء نے خود اعتراف کیا ہے ان تحریروں میں, یہ کہا کہ یہ بعد میں مرتب ہوئی ہے, یہ پوری کی پوری کتاب الہی نہیں ہے, البتہ ان کے اندر ورڈ آف گاڈ ہے, یہ پوری ورڈ آف گاڈ نہیں. ہم بھی مانتے ہیں کہ اس کے اندر ورڈ آف گاڈ ہے, لیکن چونکہ اب معلوم کرنا ممکن نہیں رہا کہ خدا کا کلام اس میں کون سا ہے, بندوں کا کلام کون سا ہے, اس وجہ سے جہاں بالکل خالص کلام الہی ہے قرآن مجید, تو جس کے اندر بندے کا کلام آ کر بالکل نہیں ملنے پایا ہے, اس کی طرف آؤ, اس کی طرف رجوع کرو, اور اس کے ذریعے سے تمہیں معلوم ہو سکتا ہے کہ خدا کا کلام تورات میں وہ بائبل میں کہاں ہے اور کہاں نہیں. قرآن مجید کو اگر ایک آدمی پڑھے وہ سمجھ کر اور پھر بائبل کو پڑھے تو وہ نشان لگا کر بتا سکتا ہے کہ یہاں خدا کا کلام ہے اور یہاں نہیں. اسی معنی میں قرآن مجید کو مہیمن کہا گیا ہے کہ وہ نگہبان ہے کتب آسمان. حال یہ ہے کہ ایک مومن نے اپنے کھیت میں پھلدار درخت لگا رکھے ہیں, جب درخت پھلوں سے لگ جاتے ہیں تو پرندوں کے جرمٹ صبح شام باغ پر اڑتے چلے آتے ہیں, کیا مالی نقصان سے بچنے کے لیے وہ پرندوں کو پھل کھانے سے شرم باغ رکھ سکتا ہے؟ اس چیز سے شریعت نہیں روکتی ہے کہ آپ اپنی حد تک اپنی کھیتی یا اپنے باغ کو بچانے کی کوشش کریں. جو بات فرمائی گئی ہے وہ یہ ہے کہ آپ کی ساری کوششوں کے باوجود پرندہ کھائے گا, آپ کی کوششوں کے باوجود جب پرندہ کھائے گا تو تو اس کے بعد اگر کوئی شخص مومن نہیں ہے تو اس کا خون گھٹنا شروع ہوگا کہ آئے میرے اتنے پھل پرندے نے کھا لیے. جو مومن ہے وہ اللہ کا شکر ادا کرے گا کہ میں نے باغ لگایا تھا, میرے بچوں کو بھی پھل ملے اور اللہ کے پرندوں نے بھی کھا لیا. صبر کرے گا, شکر کرے گا, اس کے لیے اجر ہے. دوسری بات جو اس کے اندر بتائی گئی ہے جو اس سے نکلتی ہے وہ یہ ہے کہ آپ اپنی حد تک اپنے درختوں کو بچانے کی کوشش کریں پرندوں سے, لیکن یہ بے رحمی کی حد تک معاملہ نہ ہو کہ غلیل لیے پھر رہے ہیں, پرندوں کے پر توڑ رہے ہیں, ان کی جانیں لے رہے ہیں. اس کی ضرورت نہیں ہے. جس طرح سے ایک آدمی کرتا ہے کہ ڈبے لگا رکھے ہیں, ان سے شور کر رہا ہے اور مختلف تدبیریں ایسی کرتا ہے کہ پرندے نہ آنے پائیں, تو یہ تو کر لے, لیکن ان کی جان کے ڈر پہ نہ, ان کو ہلاک نہ کریں, بے دردی ان کے ساتھ نہ برتے. اور جو کچھ وہ کھا رہے ہیں وہ سمجھے کہ ان کا بھی حق ہے. دوسرے اس بات کو سمجھ لیجیے کہ اس دنیا میں اللہ تعالیٰ کی جتنی مخلوق ہے وہ جو کچھ بھی کھا رہی ہے وہ مفت نہیں کھا رہی, کوئی نہ کوئی خدمت انجام دے رہی ہے اور اس کا اس کو اجر مل رہا ہے, اس کی مزدوری وہ لے رہی ہے. فتح نگر سے آپ کو معلوم ہو یا نہ ہو کہ وہ کیا خدمت انجام دے, ان پرندوں میں بھی ہر ایک کوئی نہ کوئی اپنی خدمت بجا لے. نوالم کتنی قسم کے کیڑے ہیں کہ یہ پرندے کھا جاتے ہیں جو آپ کی فصلوں کے لیے نقصان دہ ہوتے ہیں اگر ان پرندوں کا ختم ہو. چین میں اس کا نتیجہ بھگتا جب انہوں نے چڑیوں کا خاتمہ کر دیا اپنے ملک میں, تو اس رفتار سے کیڑوں کی وبا پھیلی کھیتیوں کی کہ ان کا جتنا کچھ پرندے کھاتے تھے اس سے زیادہ کیڑوں سے ان کا نقصان. اس کے معنی ہے کہ پرندے مفت نہیں کھا رہے, وہ اپنی اجرت لے رہے تھے, وہ خدمت انجام دیتے تھے اور اس کی اجرت دیتے تھے, ان کو آپ پہنچتا ہے کہ وہ اجرت لے. ہم نے سوال کیا ہے کہ آپ نے ابھی کہا کہ راستے سے تنے کا ہٹا دینا کسی کو جنت میں نہیں لیا, اور اس کے بعد آپ نے نیکی اور برائی کے پلوں کو برابر ہونے اور معمولی نیکی کے پلے کے بھاری ہونے کی وجہ سے جنت میں داخل ہونے کا ذکر کیا, مگر اس سے پہلے آپ نے ایک بدکار عورت کی مثال دی جو کہ ایک کتے پر رحم کھاتی تھی. کیا آپ بتا سکتے ہیں کہ ایک بدکار عورت کے نیکی اور بدی کے پلڑے کس حد تک برابر ہو سکتی ہیں؟ اس کا یہ جواب ہے کہ ایک بدکار عورت بھی مومنہ ہو سکتی ہے, ایک بدکار عورت بھی نمازیں پڑھ سکتی ہے, روزے رکھ سکتی ہے, دنیا میں نیکی کے کام کر سکتی ہے. میں نے آپ سے پہلے بیان کیا کہ ایک آدمی جو مسلمان ہے اور ایمان لایا ہے اس کا ایمان اس بات کی ضمانت نہیں ہے کہ اس سے کبھی کوئی گناہ نہیں ہو, بلکہ اس بات کی بھی ضمانت نہیں ہے کہ اس سے کبھی کوئی بڑا گناہ نہیں ہو جائے. آدمی اپنی حد تک اگر برائیوں سے بچنے کی کوشش کرے, اپنی حد تک اگر وہ فرائض بجا لائے اور اللہ تعالیٰ کے احکام کو بجا لانے کی کوشش کرے, اس سب کے باوجود آدمی کے اندر ایسی کمزوریاں باقی رہ جاتی ہیں جن کی بنا پر اس سے گناہ ہوتے ہیں, چھوٹے گناہ نہیں بڑے بڑے گناہ ہوتے ہیں. بدکار عورت سے مراد پیشہ ور فاحشہ نہیں, بدکار عورت سے مراد ایسی عورت ہے کہ جس سے بہرحال کوئی نہ کوئی سیل سرزد ہو گیا. یہاں بتانے کا مدعا یہ ہے کہ ایک طرف اس کی کچھ نیکیاں تھیں, دوسری طرف اس کی یہ حالت تھی کہ اس سے بدکاری تک سرزد ہو گیا. اب اس کے بعد لامعلا اس کی جو نجات ہے وہ کسی ایسی چھوٹی سی نیکی کے اوپر ہو گئی کہ جس نے جا کر اس کا پلڑا بھاری کیا, جس سے وہ بات اس کی رد نہیں ہوتی بلکہ اس سے اس مضمون کو مزید تقویت پہنچتی ہے کہ بڑے بڑے گناہوں کے باوجود آدمی کی بخشش بعض اوقات کسی چھوٹی نیکی سے. اس طرح کی احادیث کو جمع کر کے بعض لوگوں نے اللہ تعالیٰ کے متعلق یہ تصور قائم کیا کہ معاذ اللہ تعالیٰ کوئی غلط بخش ہستی ہے, کہ جیسے بادشاہوں کے متعلق کہا گیا ہے کہ بعض اوقات سلام کے اوپر سزا دے بیٹھتے ہیں اور گالی کے اوپر عنایتیں فرما دیا کرتے ہیں. اس طرح سے کچھ اللہ تعالیٰ کے متعلق لوگوں نے یہ سمجھ لیا ہے کہ اس کے یہاں کچھ غلط بخشی ہے کہ ایک آدمی دنیا میں بڑے بڑے گناہ کر رہا ہے, ظلم و ستم کر رہا ہے, ایک ذرا سا کام کر دیا انہوں نے کہا جاؤ بخش دیا. یہ حقیقت نہیں, وہاں تو عدل پوری جانچ پڑتال کر کے جیسے قرآن مجید میں کہا گیا ہے کہ فاما من خفت موازین ہو قوم ہو حاضیا فاما من ثقلت موازین ہو قوم کی ہو. تو وہاں تو بالکل توڑ کر فیصلہ کر دیا جائے گا کہ کون آدمی کس مرتبے کا ہے, کیا حیثیت ہے اور کیا اس کے ساتھ معاملہ ہے. اس وجہ سے اس طرح کی احادیث کی صحیح تعبیر یہی ہے کہ ان احادیث میں جو کسی ایک چھوٹے سے فعل پر انسان کی بخشش کا ذکر کیا گیا ہے وہ دراصل وہی اللہ کی میزان میں آدمی کی نیکیوں کے پردے کے بھاری ہونے کے سبب سے اور بعض اوقات کوئی چھوٹی نیکی اس پلے کو بھاری کرتی ہے. اگر یہ تعلیم اس کی نہ کی جائے تو پھر اللہ تعالیٰ کی طرف غلط بخشی کا احکام ہے. سوال کیا ہے کہ جنت اور دوزخ کا معاملہ تو یوم حشر کے بعد ہوگا, اس سے پہلے کس طرح حضور کو یہ نقشہ دکھایا گیا. میں نے ابھی وضاحت کر دی ہے کہ اس حدیث میں اس بات کی توجہ نہیں ہے کہ آیا معراج کے موقع پر حضور کو یہ دکھایا گیا یا خواب میں آپ کو یہ دکھایا گیا. ہاں معراج کے موقع پر ہو یا خواب میں ہو, دونوں صورتوں میں اللہ تعالیٰ نے جو جنت کا مشاہدہ کرایا رسول اللہ صلی اللہ علیہ وسلم کو وہ پیشگی مشاہدہ ہے. یعنی آخر کار جنت میں جو لوگ داخل ہوں گے وہ اپنی کن نیکیوں کی وجہ سے ہوں گے یہ پہلے آپ کو مشاہدہ کر چکا ہے. اللہ تعالیٰ کے علم میں ہے کہ جنت میں کون جائے گا اور دوزخ میں کون جائے گا. اللہ تعالیٰ کے یہاں پورا نقشہ بھی اس کا محفوظ ہے کہ جنت میں کس طرح کی زندگی ہوگی اور دوزخ میں کس طرح. اللہ جب چاہے اپنے رسول کو دکھا سکتا ہے اور رسول کو اس لیے دکھایا گیا کہ وہ کھڑے ہو کر دنیا کے سامنے گواہی دیں کہ جنت ہے اور دوزخ ہے. میں اپنے قیاس سے نہیں کہہ رہا ہوں, اپنی آنکھوں دیکھی بات. یہ اس کے بغیر نہیں ہو سکتا کہ رسول کو مشاہدہ کرا دیا جائے کہ یہ جنت ہے اور اس طرح کے اعمال کے لوگ اس جنت میں آئیں اور یہ دوزخ ہے اور اس طرح کے اعمال کے لوگ اس جنت میں آئیں. اسی لیے حضور کو مشاہدہ کرایا گیا. حل کیا ہے یہ دعا کے ذمن میں بعض اوقات یہ دیکھا گیا ہے کہ کتنی ہی ایک مسئلے کے بارے میں دعا کی جائے یا کروائی جائے ہوتا وہی ہے جو اللہ تعالیٰ کی مرضی ہوتی ہے. گویا اللہ تعالیٰ کی مرضی اور منشا کے سامنے دعائیں بے اثر ہوتی ہیں. ایسی دعا صورت میں دعا کی افادیت کس حد تک باقی رہ جاتی ہے وضاحت کے ساتھ. یعنی آپ یہ چاہتے ہیں کہ دعا اللہ تعالیٰ کو پابند کرنے والی ہو, جب ہم دعا کریں تو اللہ تعالیٰ کا فرض ہو تو وہ اس کو بجا لائے, پھر وہ خدا نہ رہا, آپ خدا ہو گئے اور وہ بندہ ہو گیا. اس وجہ سے دعا اس شرط کے ساتھ نہیں مانگی جاتی کہ اللہ تعالیٰ مانے. اس کے علاوہ احادیث اور قرآن مجید دونوں میں اس بات کی وضاحت کی گئی کہ بعض اوقات انسان دعا مانگتا ہے اپنے نزدیک یہ سمجھتے ہوئے کہ اس میں خیر, اگر اللہ تعالیٰ اس کو اس میں قبول کر لیتا تو بعد میں آپ کو خود معلوم ہو جاتا کہ یہ ہمارے لیے شرط تھا جو ہم نے اللہ سے مانگ لیا. آدمی تو نہیں جانتا خیر مسئلہ کس میں, آدمی تو ظاہر کو دیکھتا ہے, وقتی طور پر اس کے سامنے ایک ضرورت یا ایک مسئلہ ہوتی ہے جس کی بنا پر آدمی اللہ تعالیٰ سے دعا کرتا ہے کہ یا اللہ یہ کام یوں کر دے. خود اس کو نہیں معلوم ہوتا کہ اس کے اندر میری بھلائی ہے یا میری بھلائی, خود اس کو نہیں معلوم ہوتا کہ کل یہ چیز کس طرح سے اس کے لیے نقصان ہو. اور یہ پھر توکل کے خلاف ہے. توکل یہ ہے کہ آدمی اللہ تعالیٰ کا پورا بھروسہ کرے کہ جو کچھ وہ کرتا ہے وہی بہتر ہے, جو کچھ ہم سوچتے ہیں وہ غلط ہے لیکن جو کچھ اللہ تعالیٰ کرتا ہے وہ صحیح کرتا ہے, جو کچھ کرتا ہے فراست حکمت اور مسئلہ کی بنا. تو اس وجہ سے آپ کا کام چونکہ آپ بندے ہیں اور وہ خدا ہے اور آپ کے اختیار میں کچھ نہیں ہے اور سب کچھ اس کے اختیار میں ہے, اس لیے آپ کا کام اس سے مانگنا ہی ہے. اگر آپ نہیں مانگیں گے تو اس کے معنی ہے کہ آپ بندگی کے مقام سے اٹھ کر کچھ اپنے آپ کو خدائی کے مقام میں سر کر, یا کم از کم خدا کے مقابلے میں آپ نے بے نیازی کر دیا. آپ سمجھتے ہیں یا ہمیں خدا کی ضرورت نہیں, تو اس وجہ سے مانگنا تو ہر وقت اس سے چاہیے، ہر چیز مانگنی چاہیے، یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ تمہاری جوتی کا تسمہ بھی ٹوٹ جائے تو اللہ سے دعا مانگو کہ اللہ اس کو ٹھیک کروا دے، جائیں گے آپ ہی موچی کے پاس، سلوائیں گے آپ ہی، مگر پہلے اللہ سے دعا کریں گے. تو مانگنا آپ کی بندگی کا تقاضا ہے اور اس کے خدا ہونے کا لازمی نتیجہ ہے کہ آپ اس سے مانگو، لیکن اس شرط کے ساتھ نہ مانگیے کہ لازمن آپ کی دعا کو قبول کرے اور وہ اس کے اوپر یہ پابندی عائد ہو جائے کہ جب آپ مانگیں تو وہ ضرور دیں.